यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमित कैलालीका एक युवक उपचारपछि निको भई सेती प्रादेशिक अस्पतालबाट घर फर्किएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। सुदूरपश्चिमलाई कोरोना भाइरसको इपिसेन्टर हुन नदिन सरकारले ध्यान केन्द्रित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। हालसम्म 29,000 भन्दा बढ़ी व्यक्तिमा कोरोना भाइरसको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क। नेपालगंजको भेरी अञ्चल अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना भाइरस संक्रमणको क्रस भेरिफिकेशन स्पटका रूपमा विकसित। लकडाउनका कारण समस्यामा परेकाहरूका लागि प्रदेश नम्बर 2 सरकारद्वारा दोस्रो चरणको राहत प्याकेज घोषणा। 13 थुममा पौड़ी खेल्ने क्रममा 2 बालबालिका बेपत्ता। पूर्वी चितवनमा हावाहुरीका कारण 1 करोड़ बढ़ेको क्षति र विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 1,61,000 नाग्यो। 23,50,000 बढ़ी संक्रमित। समाचार अब विस्तारमा। कोरोना संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका 9 प्रतापपुरका 21 वर्षीय युवक निको भएर आज घर फर्कनु भएको छ। कोरोना संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका उहाँको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले जानकारी दिनुभयो। भारतबाट चैत्र 11 गते घर फर्कनुभएका उहाँलाई चैत्र 22 गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगंज र धरानलाई विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणको पुनः परीक्षण र पुष्टि गर्ने क्रस भेरिफिकेशन स्पटका रूपमा व्यवस्था गरिएको जनाएको छ। आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भेरी अञ्चल अस्पताल नेपालगंज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नमूना परीक्षणको क्रस भेरिफिकेशन हुने बताउनुभयो। भेरी अञ्चल अस्पतालमा आज पहिलो दिन 8 जनाको नमूना परीक्षण भइरहेको उहाँले बताउनुभयो। प्रवक्ता डाक्टर देवकोटाले यसअघि टेकुबाट मात्र क्रस भेरिफिकेशन हुने गरेकोमा अब नेपालगंज र धरान थपिएसँगै संक्रमण भए नभएको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न छिटो हुने बताउनुभयो।
अहिलेसम्म देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणको नतिजाको क्रस भेरिफिकेशन, यहाँहरूले धेरै पटक जिज्ञासा राख्नु भएको थियो कि प्रदेशमा भएका प्रयोगशालामा हुने पीसीआर प्रविधिको परीक्षणमा नमूना पोजिटिभ आएको खण्डमा फेरि यहाँ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा त्यसको पुनः परीक्षण गरिन्छ। त्यसले गर्दा ढिलाइ पनि हुने र किन गर्नु परेको भन्ने कुरा पनि धेरै आएको थियो। त्यो भनेको केस भेरिफिकेशन हो, एउटा मसिनबाट गर्दा अर्को मसिनमा पनि त्यो टेस्ट गर्नुपर्ने हुन्छ केही समयको लागि। त्यो भेरिफिकेशनको दायरा हामीले फराकिलो गरेका छौं। अब उपरान्त पश्चिममा भेरी अस्पतालमा र पूर्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त्यो बाहेक अन्यत्र ठाउँबाट आउने पीसीआर पोजिटिभहरू त्यहाँ भेरिफिकेशन भए पश्चात नमूना पोजिटिभ भनेर घोषणा गरिनेछ। त्यसले गर्दाखेरि हामीलाई काम गर्न सहज हुनेछ।
स्वास्थ्य मन्त्रालयले पीसीआर मेसिनबाट 8,081 र छिटो विधिबाट 21,486 गरी हालसम्म 29,567 जनामा कोरोना परीक्षण भएको जनाएको छ। डाक्टर देवकोटाले पछिल्लो 24 घण्टामा 2,186 नयाँ परीक्षण भएको जानकारी दिनुभयो।
हालसम्म जम्मा पीसीआर विधिबाट भएका परीक्षणको संख्या 8,081 छ। त्यसै गरी ऱ्यापिड डायग्नोस्टिक टेस्टबाट भएको परीक्षणको संख्या 21,486 छ। यसरी कुल परीक्षणको संख्या हालसम्म 29,567 रहेको छ। गत 24 घण्टामा नयाँ परीक्षणहरू 2,168 भएका छन्।
अहिले देशका विभिन्न स्थानमा 5,180 जना क्वारेन्टाइनमा रहेका र 103 जनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेको डाक्टर देवकोटाले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार उदयपुरमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा शंकास्पद 69 जनाको स्वाब संकलन गरिएको छ र 250 जनाको नमूना संकलन गर्ने लक्ष्यसहित टोली त्यहाँ खटिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले हालसम्म नेपालमा 31 जना कोरोना संक्रमित भएकोमा 4 जना निको भई घर फर्किसकेको जानकारी दिनुभयो। उहाँले उपचाररत 27 जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो।
COVID-19 को जम्मा पुष्टि भएको संक्रमितको संख्या 31 हो। हिजो मात्र एकजना उदयपुर जिल्लाका 65 वर्षीय पुरूषमा पीसीआर पोजिटिभ देखिएको थियो। यो केसको पनि इन्भेस्टिगेशन र कन्ट्याक्ट ट्रेसिङ शुरू गरिसकिएको छ र कुल संक्रमित 31 जना मध्ये 4 जना निको भई घर फर्किएका र अन्य 27 जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ। टेकुमा 1 जना, पाटनमा 2 जना, बागलुङमा 1 जना, धनगढ़ीमा 4 जना, वीरगंजमा 4 जना, भरतपुरमा 2 जना र विराटनगरमा 13 जना। सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी विधि भएकाले कोरोना संक्रमण अन्त्यको सुनिश्चिततापछि मात्र लकडाउनको अन्त्य गरिने स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री ओलीले कोरोना निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने र भारतमा संक्रमणको स्थिति नहेरी सीमा खोल्न नसकिने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा रेडियो नेपालसहित राज्यको स्वामित्वमा रहेका संचार माध्यमहरूसँगको विशेष अन्तर्वार्तामा कोरोना साम्य नहुन्जेलसम्म क्वारेन्टाइनमा बस्न र कोरोना रहित भएर मात्र घर फर्कन भारतबाट आई सीमा क्षेत्रमा बसिरहेकाहरूमा आग्रह पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई कोरोना भाइरसको इपिसेन्टर हुन नदिने उद्देश्यले सरकारले ध्यान केन्द्रित गरेको बताउनुभयो। प्रधानमन्त्रीसँगको अन्तर्वार्ताको पूर्ण अंश आज राति 9 बजेको समाचारपछि र भोलि बिहान 6 बजेको समाचारपछि प्रसारण गरिनेछ। प्रदेश नम्बर दुईमा सबैभन्दा बढ़ी पर्सा जिल्लामा कोरोना भाइरसको शीघ्र गतिको परीक्षण सम्पन्न गरिएको छ। प्रदेशमा हालसम्म 1836 जनाको परीक्षण गरिएकोमा सबैभन्दा बढ़ी पर्साका 923 जनाको परीक्षण गरिएको प्रदेश नम्बर दुई सरकारले जनाएको छ। अन्य जिल्लातर्फ सप्तरीमा 287 जना, सिराहामा 110 जना, धनुषामा 54 जना र महोत्तरीमा 54 जनाको आरडीटी परीक्षण गरिएको प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। त्यस्तै सर्लाहीमा 68 जना, बारामा 62 जना रौतहटमा 268 जनाको आरडीटी परीक्षण गरिएको छ। सर्लाहीको धनकौल 5 स्थित जनता माविको क्वारेन्टाइनमा बसेको 14 वर्षीय एकजना किशोरको आरडीटी रिपोर्ट पोजेटिभ आएको र उनको स्वाब परीक्षणका लागि जनकपुर स्थित प्रादेशिक अस्पतालमा पठाइएको सचिव डाक्टर घिमिरेले जानकारी दिनुभयो। प्रदेश अन्तर्गत 8 वटै जिल्लामा हालसम्म 1265 जना क्वारेन्टाइनमा रहेको, 1677 जना होम क्वारेन्टाइनमा बसेको र 14 जना आइसोलेसनमा बसेको पनि प्रदेश नम्बर दुई सरकारले जनाएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरीब, विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदूरहरूका लागि प्रदेश नम्बर दुई सरकारले दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ। प्रदेशको मन्त्री परिषदको आज बसेको बैठकले लक्षित परिवारको घर घरमा राहत पुर्याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको प्रदेश नम्बर दुई सरकारका प्रवक्ता एवं आन्तरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो। पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तह मार्फत राहत वितरणको कार्यक्रम ल्याए पनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोपछि प्रदेश सरकारले पीड़ित परिवारलाई ओडा कार्यालयको समन्वयमा सोझै घर घरमा राहत पुर्याउने निर्णय गरेको कानून मन्त्री यादवले बताउनुभयो। स्थानीय तहहरूले प्रदेश सरकारलाई बुझाएको पीड़ित परिवारको लिष्टका आधारमा प्रदेश सरकारले जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय मार्फत राहत वितरण गर्ने गरी प्याकेट तयार गरी लिष्टसहित ओडा तहलाई जिम्मा लगाउने निर्णय समेत गरेको छ। त्यसैगरी प्रदेश सरकारले प्रदान गरेको राहत प्याकेट प्राप्त गरेको 24 घण्टाभित्र सम्बन्धित ओडाले लक्षित परिवारलाई जिम्मा लगाउने प्रावधान राखिएको प्रदेश सरकारका प्रवक्ता यादवले बताउनुभयो। स्थानीय तहले बुझाएको लिस्टमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेशसभा सदस्यहरूले छानबिन गरी वास्तविक पीड़ितको पहिचान गर्ने व्यवस्था गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। महामारी नियन्त्रणका लागि प्रदेश सरकारले घोषणा गरेको कोविड अस्पतालहरूलाई प्रदान गर्न आवश्यक उपकरणहरू खरिदका लागि 68 करोड़ रूपियाँ निकासा गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले नारायणी क्षेत्रीय अस्पताल वीरगंजलाई कोरोना बिरामीहरूको उपचारका लागि आवश्यक व्यवस्था गर्न 50 लाख रूपियाँ निकासा गर्ने निर्णय गरेको पनि प्रदेश सरकारका प्रवक्ता यादवले जानकारी दिनुभयो। जनकपुर धामको वडा नम्बर 7 जानकी नगरबाट हिजो थुक लगाएर 10 रूपियाँको नोट बाटोमा फालेपछि पक्राउ परेका 2 जना महिलामा पीसीआर प्रविधिबाट परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको छ। पक्राउ परेका उनीहरूले भूलवश रूपियाँ खसेको बताएपछि आजै छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। बाटोमा 10 रूपियाँका केही नोट फालेको भन्दै पक्राउ परेका 2 जनामा छिटो विधिबाट नमूना परीक्षण गर्दा भने कोरोना पोजिटिभको रिपोर्ट आएको थियो। उदयपुरको भुल्के स्थित मस्जिदमा 13 जना कोरोना संक्रमित पुष्टि भएसँगै सील गरिएको उक्त क्षेत्रका 120 जना स्थानीयको स्वाब संकलन गरिएको छ। छाउनी अस्पतालबाट खटिएका नेपाली सेनाका डाक्टर प्राची रायमाझी नेतृत्वको 4 सदस्यीय स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन गरेको हाम्रा समाचारदाताले जनाएका छन्। संक्रमितहरूसँग सम्पर्कमा रहेको आशंकामा उनीहरूको स्वाब संकलन गरिएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो। प्रदेश नम्बर 5 सरकारका मुख्यमन्त्री शंकर पोखरेलले विषम परिस्थितिको फाइदा उठाउँदै उपभोग्य वस्तुको मूल्य वृद्धि र कालोबजारी गर्नेमाथि कानून बमोजिम कार्यवाही हुने स्पष्ट पार्नुभएको छ। आज बुटवलका विभिन्न संचार माध्यमका सम्पादकहरूसँग छलफल गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले सामान लुकाउने र कालोबजारी गर्नेहरूमाथि खोजी कार्यवाही गरिने बताउनुभयो। मुख्यमन्त्री पोखरेलले ठूला गोदामहरूमा निगरानी बढ़ाइएको पनि जानकारी दिनुभयो। उहाँले प्रदेशका प्रत्येक गाउँपालिकाले न्यूनतम 25 बेड, नगरपालिकाले 50 बेड र उपमहानगरपालिकाले 100 बेड क्षमताको क्वारेन्टाइन क्वारेन्टाइन निर्माण गर्न प्रदेश सरकारले निर्देशन दिएको बताउनुभयो। त्यसक्रममा हालसम्म प्रदेशभरि 6200 बेड क्षमताका क्वारेन्टाइन निर्माण भइसकेको र भेन्टिलेटर एवं आईसीयू सहितको 4 कोरोना विशेष अस्पताल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय जनता पार्टी राजपाले कोविड 19 महामारीबाट जोगिन एक ढिक्का भएर दृढ़ संकल्पका साथ लकडाउनको नियम पालना गर्न सबैमा आग्रह गरेको छ। पार्टीको 4 स्थापना दिवसका अवसरमा राजपा अध्यक्ष मण्डलका संयोजक शरद सिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्नुभई लकडाउनका कारण यस वर्ष पार्टीको स्थापना दिवसको औपचारिक कार्यक्रम गर्न नसकिएको जनाउनु भएको छ। विज्ञप्तिमा संयोजक भण्डारीले सुरक्षित रही आफ्नो वडामा नागरिकलाई राहत लगायतका अन्य कुनै प्रकारको समस्या देखिए समन्वयकारी भूमिका निर्वाह गर्न समेत पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ। कोविड 19 सम्भावित जोखिम हुन नदिन विराटनगर महानगरपालिकाभित्रका विभिन्न मस्जिदहरूको अनुगमन गरिएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुस्लिम समुदायका अगुवाहरूसँगको सहकार्य र समन्वयमा मस्जिदहरूको अनुगमन गरिएको जानकारी दिनुभयो। अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी, वडा नम्बर 15 वडाध्यक्ष असलम आलम लगायत सहभागी हुनुहुन्थ्यो। मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिए अनुसार अनुगमन गरिएको र आपसी धार्मिक भाव एवं एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको विरूद्ध लड्न आवश्यक रहेको महानगरका प्रमुख पराजुलीले बताउनुभयो। कोरोना संक्रमणको त्रास र सरकारले गरेको लकडाउनको मौका छोपेर बाँकेमा स्वास्थ्य सामग्री, खाद्यान्न तथा तरकारीमा चर्को मूल्य वृद्धिसँगै कालोबजारी भइरहेको उपभोक्ताले गुनासो गरेका छन्। यस्तो जनगुनासो बढेपछि लकडाउनको समयमा नेपालगंज क्षेत्रमा बजार अनुगमनलाई तीव्रता दिइएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
व्यापारीले विभिन्न सामग्रीको आफू खुशी मूल्य तोकेर बिक्री गरिरहेको उपभोक्ताहरू बताउँछन्। खाद्यान्न र तरकारीमा मात्र नभएर मास्क, ह्याण्डवास, सेनिटाइजर तथा औषधिको समेत जथाभावी मूल्य तोकेर व्यापारीले पैसा लिएको गुनासो बढ्दो छ। नेपालगंज 4 गणेशपुरकी सृष्टि सिजापति।
सबै चिज बढ्या छ, खाद्यान्न पनि बढेको छ, 30 रुपियाँ पाव भन्छ सबै तरकारीहरू पनि, अनि चिनीको रेट पनि बढेको छ, दालको पनि, तेलको पनि बढेको छ, दबाईको रेट पनि बढ्या छ, फलफूल त झन् छुनै सकिन्न।
नेपालगंज 10 कोरियनपुरका तिलबहादुर थापा र डुडुवा गाउँपालिका वडा नम्बर 3 विनोद वर्माले पनि अप्ठ्यारो अवस्थाको मौका छोपेर अत्यावश्यक सामग्रीहरू चर्को मूल्यमा बिक्री भइरहेको बताउनुहुन्छ।
बजारमा महँगो भयो, 1 लिटर तेललाई 280 पर्यो, महँगो पर्यो, अब के गर्ने, नखाइ नहुने, खाँदाखेरि त्यत्रो पर्यो पैसा, साह्रै अमान्य भयो।
कानून तह खरिद गरेको मूल्यमा 20% भन्दा बढी मूल्य लिएर बिक्री गर्न नपाइने भए पनि बजारमा कृत्रिम अभाव सृजना गर्दै अनुचित मुनाफा लिएर व्यापारीले सामान बिक्री गरिरहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमको भनाइ छ।
विभिन्न कृत्रिम अभाव देखाउँदै व्यापारीहरूले आफू खुसी मूल्य वृद्धि गर्ने गरेको पनि चाहिएको छ। अब यही लकडाउनको मौकालाई लिएर गुणस्तरहीन सामानहरू बेच्ने, मूल्यमा चाहिँ 20% भन्दा बढी थप पाउने, कालोबजारी गर्ने कुराहरू भइरहेछ।
स्वास्थ्य सामग्री तथा उपभोग्य सामानहरूमा अस्वाभाविक मूल्य वृद्धि गर्दै कालोबजारी भइरहेको जनगुनासो आएपछि संयुक्त बजार अनुगमन समितिले यो अवधिमा अनुगमनलाई बढ़ाएको बताएको छ। केही पसलहरूमा कालोबजारी भइरहेको पाइएकाले तत्काल कार्यवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेले जनाएको छ। कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेल।
यो लकडाउनको बेलामा पनि हामीले अनुगमनको कार्यलाई तीव्रता दिएका छौँ। पहिले भन्दा यस अवधिमा कार्यवाही पर्नेको संख्या बढ़िरहेको छ। चैत्र महिनामा 7 व्यवसायहरूलाई तत्काल जरिमाना गरेका थियौँ भने वैशाख लागेपछि 2 तत्काल जरिमाना गरेका छौँ। यसरी जरिमाना पर्नेहरूमा धेरै जसो चाहिँ मास्क र सेनिटाइजरको कालोबजारी गर्ने र सघाउने खालका चाहिँ व्यवसायहरू रहेका छन् भने अत्यावश्यक वस्तु खाद्य पदार्थको मूल्य बढ़ीमा बेच्ने अथवा चाहिँ
लकडाउनको अवधिमा नेपालगंज क्षेत्रका केही मेडिकल डिस्ट्रिब्युटर्स, मेडिकल तथा खाद्यान्न पसल कार्यवाहीमा पर्नुले पनि कालोबजारी भइरहेको प्रश्न हुन्छ। यसलाई रोक्न संयुक्त बजार अनुगमन समितिले अनुगमनलाई अझ प्रभावकारी बनाउन जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
क्यो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर 28 जना नेपालीको निधन भएको गैरावासीय नेपाली संघले जनाएको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित COVID-19 समिति स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्याङ्क अनुसार बेलायतमा 17 जना, अमेरिकामा 8 जना, संयुक्त अरब इमिरेट्समा 2 जना र आयरल्याण्डमा 1 जनाको निधन भएको छ। नेपाल बाहेक विश्वभर 1166 गैरावासीय नेपाली अहिले कोरोनाबाट संक्रमित रहेको पनि गैरावासीय नेपाली संघले जनाएको छ। विश्वभर छरिएर रहेका गैरावासीय नेपाली विज्ञ चिकित्सकहरूको समूहले तयार पारेको विवरण अनुसार 21 देशमा रहेका नेपाली COVID-19बाट संक्रमित भएका छन्। ओखलढुङ्गामा 146 जनामा गरिएको आरडीटी परीक्षणमा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ। वैदेशिक रोजगारी तथा देशका अन्य शहरी क्षेत्रबाट फर्किएकाहरूमा गरिएको तीव्र गतिको आरडीटी परीक्षण रिपोर्ट सबैको नेगेटिभ आएको हाम्रा समाचारदाताले जनाएका छन्। जिल्लाको 8 वटा स्थानीय तहहरूमा पुगेर त्यहाँको क्वारेन्टाइनमा राखिएका एवं होम क्वारेन्टाइनमा राखिएकाहरूको आरडीटी परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो। कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउन दुर्गम पहाड़ी जिल्ला बझाङमा पनि प्रभावकारी देखिएको छ। गाउँमा अन्यत्रबाट आउनेहरूको स्वास्थ्य परीक्षण गरी उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरिएको र गरीब तथा निमुखाहरूलाई राहत वितरण गरिएको हुँदा लकडाउन प्रभावकारी भएको स्थानीयहरूले बताएका छन्। बझाङबाट संवाददाता जगदीश रोकाएको यो रिपोर्ट।
लकडाउनले गाउँघर सबै सुनसान भएका छन्, तर वसन्त ऋतुको यो समयमा भने बाह्य वातावरण सफा र आनन्द छ। बझाङ जिल्लामा क्वारेन्टाइनमा राखेका मान्छेहरूको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ देखिएको र बाहिरबाट थप नयाँ मान्छे नआएका हुँदा बझाङ कोरोना भाइरसबाट सुरक्षित हुन सक्छ भनेर स्थानीयहरूमा हौसला जागेको देखिन्छ। बझाङको गोलाइघर भएका भक्तबहादुर ओखेडाले लकडाउनको बेला गाउँघरको अवस्था बताउँदै भने
एउटा रमणीय जस्तो पनि छ, एकदम सुख शान्ति छ कि सर। विशेष कसैसँग भेटघाट गर्नुपर्छ यताउति छ भने साथीहरू यसो मिलेर 1 मिटर टाढाबाट बसेर कुरोकानी आपसमा गफ गफ यताउति गरिरहेका छन्।
उनी जस्तै चैनपुर दमदुर घर भएका दीर्घराज उपाध्यायले पनि गाउँघरमा भइरहेको अवस्था बारे जानकारी दिँदै भने
भोकमरीबाट हामी भोक्नै हाल्दैन, मर्दैन, रोगबाट मात्र बन्छौँ भन्ने सबैको भावना थिए। मान्छे भोक त मर्दै मर्दैन क्या। विशु 1 गतेको लागि कति मान्छे दरिद्रहरू माग्न आए, हामीले अलि आफ्नो हकदो मुसी चामल धान अनि चाहिँ जे जे घरमा छ त्यो दिउँ नि त।
यता स्थानीय तहले पनि पेट भोको कसैको नहोस् भनेर गरिबहरूलाई चामल वितरण गरिरहेका छन्। महामारीलाई फैलिन नदिन उत्तम उपाय लकडाउन नै भएको गाउँलेहरूले पनि आत्मसात गरेको हुँदा बाहिरबाट आउने मान्छेलाई निश्चित ठाउँमा राखी चेक जाँच गर्नुपर्ने र गाउँतिर भने बिस्तारै लकडाउनलाई खुकुलो पार्नुपर्ने गाउँलेहरूको माग रहेको छ। जगदीश रुका, रेडी नेपाल, बझाङ।
रामेछापको सुनापति गाउँपालिकाले लकडाउनको समयमा आफ्नो पालिकाभित्र विभिन्न रोगका बिरामीहरूलाई घर घरमै औषधि पुर्याउने व्यवस्था गरेको छ। प्रेसर, सुगर, क्यान्सर जस्ता रोगका साथै सबै किसिमको रोगहरूको औषधि पालिकाले वडा मार्फत घर घरमा पुर्याउने व्यवस्था गरेको वडा नम्बर 2 का वडाध्यक्ष कमल कुमार केसीले जानकारी दिनुभयो। त्यसका लागि भोलि सोमबारभित्र आफ्नो वडा कार्यालयमा बिरामीको विवरण, औषधिको नाम र औषधि खरिद गर्दा लाग्ने खर्च बुझाउन पालिकाले अनुरोध पनि गरेको छ। साथै लकडाउनको समयमा पालिकाभित्रका जो कोही काठमाडौँ उपत्यकाभित्र अल्पत्र परेका भए उनीहरूको उद्धार गरिने पनि गाउँपालिकाले जनाएको छ। तेह्रथुमको छथर गाउँपालिका 2, हमरजुङको तेलिया खोलामा पौडी खेल्ने क्रममा 2 बालबालिका डुबेर बेपत्ता भएका छन्। घरबाट 1 घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलामा पौडी खेल्न गएका 6 बालबालिका मध्ये 12 वर्षीय एलिना विश्वकर्मा र 11 वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएको शुक्रबारै प्रहरी चौकीका प्रमुख रमेश वनले जानकारी दिनुभयो। धनकुटा जिल्लाको पाखरीबास नगरपालिका दियाले घर भएकी एलिना तेह्रथुमको छथर गाउँपालिका 2 हमरजुङ स्थित माओली घरमा बस्दै आएकी थिइन्। डुबेर बेपत्ता भएको दुवैको घटनास्थलमा खोजी भइरहेको वडाध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिनुभयो। खोला गहिरो भएकाले बेपत्ताको खोजीमा समस्या भने आएको उहाँले बताउनुभयो। पूर्वी चितवनमा हावाहुरीले ठूलो परिमाणमा केरा खेती नोक्सानी गरेको छ। भारी वर्षासहित गैराती आएको हावाहुरीले 1 करोड़ रूपियाँ भन्दा बढ़ीको केरा खेती क्षति गरेको अनुमान गरिएको छ। हावाहुरीले रत्नगर, कालिका, राप्ती नगरपालिकादेखि पिप्लेसम्मको केरा नष्ट गरेको छ। त्यस्तै पश्चिम चितवन क्षेत्रका केराबारी समेत नोक्सान भएको किसानहरूले बताएका छन्। लकडाउनका कारण तयार भएको केरा बजारमा लैजान नसकेको अवस्थामा हावाहुरीले सयौं किसानका केरा नोक्सान गरेको हो। कुन किसानको कति केरा नोक्सानी भएको छ भन्ने यकिन तथ्याङ्क आइ नसकेको केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णु हरि पन्तले जानकारी दिनुभयो। उहाँले सबै तथ्याङ्क आउन केही दिन लाग्ने बताउनुभयो। अन्य अन्नबाली, धान, गहुँ, तोरी लगायतका खेती गर्न छाडेर बैंकबाट ऋण लिएर केरा खेती गरिरहेका किसानलाई प्राकृतिक प्रकोपले विनाश ल्याउँदा बैंकको ब्याज कसरी तिर्ने, बालबच्चा कसरी पढ़ाउने, मजदूरको पारिश्रमिक कसरी तिर्ने र पुनः खेती कसरी सृजना गर्ने भन्ने चिन्ता बढ़ेको कृषकहरूको दुखेसो छ। हावाहुरीका कारण पसाउन लागेका पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुगेको हो। जिल्लाको पकेट क्षेत्र मानिएको त्यस क्षेत्रमा उत्पादन हुने केरा देशभरि नै खपत हुँदै आएको छ। विश्वभर कोरोना भाइरसका कारण 23,50,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। कोरोना महामारीका कारण हालसम्म 1,61,269 जनाको मृत्यु भइसकेको छ। 6,06,000 भन्दा बढ़ी कोरोना संक्रमित निको भएर घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। हाल कोरोना भाइरसको इपिसेन्टर मानिएको अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 31,000 नागिसकेको बेला त्यहाँका केही राज्यहरूमा भने लकडाउन विरूद्ध प्रदर्शनहरू जारी छन्। अमेरिकाको केही राज्यहरूमा कम संक्रमित रहेका र उनीहरूलाई घरमै रहन दिइएको आदेशबाट वाक्क दिक्क भएर उनीहरू प्रदर्शनमा उत्रिएको बताइएको छ। अमेरिकाको 90% स्थानहरूमा घरमा नै बस्ने आदेश स्थानीय सरकार र केन्द्र सरकारले दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट मार्फत डेमोक्रेट पार्टीका गवर्नर रहेका केही राज्यहरूमा लकडाउन खुकुलो पार्नुपर्ने बताउँदै आउनु भएपछि मानिसहरू प्रदर्शनमा उत्रिएका छन्। यसैबीच कोरोना भाइरसका कारण धेरै मानिसले ज्यान गुमाएको युरोपेली मुलुक स्पेनमा भने मृतकको संख्या पहिलेको भन्दा धेरै घटेको बताइएको छ। स्पेनमा एक महिनापछि हरेक दिन 500 भन्दा बढ़ीको भाइरसका कारण मृत्यु भइरहेका बेला आज भने 410 जनाको मात्र मृत्यु भएको छ। स्पेनमा हालसम्म यस भाइरसका कारण 20,453 जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसका कारण इटलीमा 23,227 जनाको मृत्यु भएको छ। त्यसैगरी फ्रान्समा 19,323 जना र बेलायतमा 15,464 जनाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। अफ्रिकी मुलुक चाड स्थित एउटा कारागारमा रहेका विद्रोही समूह बोको हरामका 44 सदस्यहरू मृत अवस्थामा फेला परेका छन्। केही समयअघि सुरक्षाकर्मीको कार्यवाहीमा पक्राउ परेका ती विद्रोहीहरूको विषाक्त पदार्थ सेवनका कारण मृत्यु भएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार विषाक्त पदार्थ सेवनका कारण उनीहरूको हृदयघात र श्वास प्रश्वासमा समस्या भई मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्। अब मौसम। हाल देशको मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य तथा बाँकी भूभागमा आंशिक बदलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली भई आज राति मध्य र पूर्वी लगायत पश्चिमी पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ र असिना सहित हावाहुरी आउने र वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यसैगरी भोलि अपरान्न पश्चात पहाड़ी भूभागका केही र तराईका कतिपय स्थानमा मेघगर्जन चट्याङ असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस। पोखराको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 15.7 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 16.2 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। र दिपायलको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कोरोना संक्रमित कैलालीका एक युवक उपचारपछि निको भई सेती प्रादेशिक अस्पतालबाट घर फर्किएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। सुदूरपश्चिमलाई कोरोना भाइरसको इपिसेन्टर हुन नदिन सरकारले ध्यान केन्द्रित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। हालसम्म 29,000 भन्दा बढ़ी व्यक्तिमा कोरोना भाइरसको परीक्षण गरिसकिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क। नेपालगंजको भेरी अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना भाइरस संक्रमणको क्रस भेरिफिकेशन स्पटका रूपमा विकसित। लकडाउनका कारण समस्यामा परेकाहरूका लागि प्रदेश नम्बर 2 सरकारद्वारा दोस्रो चरणको राहत प्याकेज घोषणा। 13 थुममा पौडी खेल्ने क्रममा 2 बालबालिका बेपत्ता। पूर्वी चितवनमा हावाहुरीका कारण किसानको 1 करोड़ बढ़ीको क्षति। र विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 1,61,000 नाग्यो, 23,50,000 बढ़ी संक्रमित। साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।